नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
नेपाललाई एएफसी सोलिडारिटी कप फुटबलको उपाधि, मकाउ 1-0 पराजित, अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक।
अख्तियारका निलम्बित प्रमुख कार्कीद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ, सर्वोच्चको न्यायिक प्रक्रियामा अवरोध नगरेको जिकिर।
अकुत सम्पत्ति सम्बन्धी मुद्दामा निलम्बित सांसद ल्यार्के लामालाई सफाई, लामाको सम्पत्तिको स्रोत वैध रहेको विशेष अदालतको ठहर।
रुसका अर्थमन्त्री उलियाकाइब घुस लिँदै गर्दा पक्राउ, अभियोग पुष्टि भए 15 वर्षसम्मको जेल सजाय हुने।
र क्रिकेट संघको विवाद समाधान गर्ने जिम्मा विनय राज पाण्डे र बसन्त चौधरीलाई।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसओ सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि केही सिट मात्र बाँकी रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन, फोन 056-527-982, मोबाइल 98-550-50-860।
यसपालि मेरो श्रीमान अचानक घर आउनुभयो, म धेरै खुसी छु। अर्को बच्चा जन्माउन हामी तयार छैनौ। यो महिना चक्की खान छुटेको थियो, अब स्वास्थ्य संस्थामा सल्लाह लिन चाहन्छु।
परिवार नियोजनको साधनहरू धेरै किसिमका छन्, जस्तै कन्डम, पिल्स, डिपो, इम्प्लान्ट, आयुसीडी। तपाईँलाई उपयुक्त हुने विधि छान्नुहोस्।
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। मकाउलाई हराउँदै एएफसी सोलिडारिटी कप फुटबलको उपाधि नेपालले जितेको छ। मलेसियाको साराबाग रंगशालामा भएको फाइनलमा मकाउलाई 1-0 हराउँदै नेपालले एएफसीले आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगिता पहिलो पटक जितेको हो। यससँगै नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा ह्याट्रिक पनि गरेको छ। नेपालले यसै वर्ष सागमा स्वर्ण पदक र बंगबन्धु गोल्ड कपको उपाधि जितेको थियो। यस्तै नेपालको अपराजित खेलको संख्या पनि 8 पुगेको छ। नेपाललाई जिताउन सुजल श्रेष्ठले गोल गरे। सुजलले 29 मिनटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। खेलमा थप गोल हुन नसकेपछि सुजलको त्यही गोल नेपाललाई उपाधि जिताउन पर्याप्त भयो। धेरैजसो बल आफ्नो नियन्त्रणमा लिएको नेपालले गोल गर्ने धेरै प्रयास गरे पनि सफल भनी हुन सकेन। मकाउले भनी खासै गतिलो आक्रमण गर्न सकेन। वर्षाका कारण पानी जमेको मैदानमा दुवै टीमलाई खेल्न निकै असजिलो भएको थियो।
मेरो पनि भन्नु छ।
आजको मेरो पनि भन्नु छमा हामीले नेपालले सोलिडारिटी कपको उपाधि जितेको विषयमा आएका प्रतिक्रिया लिएका छौं।
रमेश नेपालीले लेख्नु भएको छ, एएफसीको आधिकारिक प्रतियोगिता सोलिडारिटी कपको उपाधि जित्न सफल नेपाली फुटबल टोलीलाई बधाई। खेलकुद क्षेत्रमा पर्याप्त लगानी हुन सके र खेलाड़ीले राम्रो अवसर पाए नेपाली फुटबलले अझै सफलता प्राप्त गर्न सक्नेछ।
शंकर भट्टराई लेख्नुहुन्छ, सारा नेपालीको मन मुहारमा चमक ल्याउन सफल नेपाली फुटबल टीमका सम्पूर्ण खेलाड़ीलाई बधाई। यो यात्रा आउँदा दिनमा पनि यसरी नै कायम राख्न सफल बन्नु, सधैँ नेपाल आमाको प्रशंसाको पात्र बन्नु धेरै धेरै शुभकामना।
भुवन थापाले फेसबुकमा नेपाली फुटबल टीमलाई बधाई दिँदै नेपाली फुटबल टोलीप्रति गर्व लागेको प्रतिक्रिया दिनुभएको छ।
पवित्र विष्ट लेख्नुहुन्छ, नेपाली फुटबलमा लागेको भ्रष्टाचारको जालो च्यातिएपछि नेपाली फुटबल सही बाटोमा फर्किएको छ। एकै वर्षमा 3 अन्तर्राष्ट्रिय उपाधि जितेर ह्याट्रिक गरेकोमा नेपाली राष्ट्रिय फुटबल टीमलाई बधाई छ। सुजाता कोइरालालाई 50 लाख दिने सरकारले यी महान योद्धालाई कति दिन्छ र कस्तो सम्मान गर्छ हेर्न बाँकी छ।
नवीन गुरुङ फेसबुकमा यो जितले विश्वभरि रहेका नेपालीहरूलाई धेरै हर्षित र खुशी बनाएको भन्दै, यो खुशीमा हामी नेपालीले नेपाल प्रहरीका एसएसपी सर्वेन्द्र खनाललाई बिर्सनु हुँदैन भन्नुहुन्छ। उहाँले चलाएको कार्यवाहीले गर्दा नै आज यो खुशी हामीले हेर्न र शेयर गर्न पाएको कुरा भुल्न नहुने उहाँको भनाई छ।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रुबिना श्रेष्ठ र उजिर कार्की। अब खबरकै सिलसिला, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीले सर्वोच्च अदालतमा आफै उपस्थित भएर लिखित जवाब पेश गर्नुभएको छ। सर्वोच्चको टोलीलाई म्याद तामेलीमा अवरोध गरेको सम्बन्धी रिटमा सर्वोच्चले जवाफ सहित 7 दिनभित्र आफै उपस्थित हुन आदेश दिएको थियो। सर्वोच्चमा बुझाएको लिखित जवाफमा कार्कीले सर्वोच्चको म्याद तामेली गर्दा आफ्नो निर्देशनमा अवरोध गरिएको भन्ने दावी गलत भएको जिकिर गर्नुभएको छ। आफू विरुद्धको उजुरी तथ्यमा आधारित नभई सार्वजनिक अफवाह र उन्मादका लागि मात्र भएको भन्दै आफूले न्यायिक प्रक्रिया उल्लङ्घन गरेको दावी रिटले पुष्टि गर्न नसकेको जवाफमा उल्लेख गरिएको छ। रिटमा यसबारे थप अनुसन्धान गर्नुपर्ने उल्लेख हुनुले आफूले न्यायिक प्रक्रियामा अवरोध गरेको भन्ने पुष्टि रिट निवेदकले गर्न नसकेको र प्रमाणको साटो आम सञ्चारका माध्यममा आएका खबरका भरमा रिट दायर गरिएको जिकिर गरिएको छ। म्याद बुझाउने बेलामा आफू विदेशमा रहेको र त्यस्तो बेलामा यहाँ के भयो भन्ने कुराको जवाफदेहिता आफ्नो नहुनुले पनि जवाफमा उल्लेख गरिएको छ। जवाफमा कार्कीले आफ्नो घर भाडामा दिएर अख्तियारकै निवासमा बसिरहेको अदालतलाई जानकारी रहेको, यसअघिका आफ्ना सबै मुद्दाको तामेल अख्तियारकै निवासमा गरिएको तर यो मुद्दाको म्यादको तामेली 3 वर्ष पहिले नै भाडामा दिएको घरमा किन गर्न खोजिएको हो भन्नेबारे बुझ्न नसकिएको उल्लेख गर्नुभएको छ।
विशेष अदालतले अकुत सम्पत्ति सम्बन्धी मुद्दामा निलम्बित सांसद ल्यार्क्या लामालाई सरफाई दिएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश मोहन रमन भट्टराई तथा सदस्य न्यायाधीशहरू प्रभा बस्नेत र महेश प्रसाद पुडासैनीको इजलासले अख्तियारले माग दावी गरे अनुसार लामाले अकुत सम्पत्ति आर्जन नगरेको ठहर गर्दै सफाई दिएको विशेष अदालतका प्रवक्ता जगन्नाथ पौडेलले जानकारी दिनुभयो। विशेष अदालतले लामाले पेश गरेको आय सम्बन्धी विवरणमा संलग्न प्रमाणका आधारमा आमदानीको स्रोतलाई अन्यथा र अवैध स्रोतबाट कमाएको भन्न नमिल्ने ठहर गरेको हो। अख्तियारले माओवादी केन्द्रका तर्फबाट सांसद रहेका लामाले 9,44,72,179.47 रूपियाँ अकुत सम्पत्ति कमाएको दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। यसअघि दोहोरो नागरिकता लिएको भेटिएका लामाको बैंकमा रहेको लकरमा गोली पनि भेटिएको थियो।
रापरपा नेपाल र रापरपा बीच पार्टी एकताको टुङ्गो लागेको छ। रापरपा नेपालका अध्यक्ष कमल थापा र रापरपाका अध्यक्ष पशुपति शमशेर राणाले मंगिर 6 गते पार्टी एकता घोषणा गर्ने समझदारीमा हस्ताक्षर गर्नुभएको हो। समझदारी अनुसार नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहनेछ भने पार्टी अध्यक्ष र संसदीय दलको नेता कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा हुने रापरपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। राष्ट्रिय अध्यक्षको नेतृत्वमा निर्देशक समिति गठन गरिनेछ। दुवै पार्टी आधा आधा रहने गरी 300 सदस्यीय केन्द्रीय समिति बन्ने, 3 महिनाभित्र महाधिवेशन हुने र दुवै पक्षका पदाधिकारी यथावत रहने सहमति भएको छ। त्यस्तै एकतापछि झण्डा रापरपा नेपालको हुने र चुनाव चिन्ह भने महाधिवेशनले तय गर्ने सहप्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। पार्टी एकीकरणपछि संसदमा रापरपाका 37 जना सांसद हुनेछन्। अहिले रापरपा नेपालका 25 र रापरपाका 12 जना सांसद छन्। रापरपा अहिले सरकारमा छ भने रापरपा नेपाल सरकार बाहिर छ। सहप्रवक्ता श्रेष्ठले पार्टीले सरकारबाट बाहिरिने निर्णय नगरेसम्म सत्तामै रहेको मानिने बताउनुभयो।
नाम टुङ्ग्याउन नसक्दा नेपाली काँग्रेसको भातृ संगठन तरुण दलको नयाँ नेतृत्व चयन लम्बिएको छ। नेताहरूले पदको भागबण्डा गरिसके पनि नाम टुङ्ग्याएर घोषणा गर्न सकेका छैनन्। सभापति शेरबहादुर देउबा पक्षका जितजङ बस्नेत अध्यक्ष बन्ने टुङ्गो लागिसके पनि बाँकी पदाधिकारी र सदस्यको नाममा सहमति हुन नसकेको नेताहरूले बताएका छन्। सिटौला पक्षलाई उपाध्यक्ष, रामचन्द्र पौडेल पक्षलाई महासचिव र खुम्बहादुर खड्का पक्षलाई कोषाध्यक्ष सहित पौडेल र सिटौला पक्षले 30-30% र खड्का पक्षलाई 10% पदाधिकारी र सदस्य भागबण्डा गर्ने सहमति भएको हो। महासचिवमा भूपेन्द्र जङसाही र कोषाध्यक्षमा विद्वान गुरूङको नाम आए पनि अझै टुङ्गो भने लागि नसकेको नेताहरूको भनाई छ। त्यस्तै पदाधिकारीको मात्र नाम घोषणा गरेर बाँकी सदस्य पछि टुङ्ग्याउने कि पदाधिकारी सहित सबै सदस्यको नाम टुङ्ग्याउने भन्नेमा पनि नेताहरूबीच कुरा मिल्न सकेको छैन। नाम टुङ्ग्याउन नेताहरूले दिनैभरि छलफल गरे पनि टुङ्गोमा पुग्न सकेनन्। प्रतिनिधिले चुनावबाटै नेतृत्व चयन गर्नुपर्ने माग गरे पनि नेताहरूले आपसी भागबण्डामा टुङ्ग्याएका हुन्। काँग्रेसमा यसअघि 3 पक्ष देखिँदै आएकोमा तरुण दलको महाधिवेशनबाट खुम्बहादुर खड्का पक्षलाई पहिलो पटक भागबण्डामा सामेल गरिएको छ। आधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
छिमेकी मुलुक भारतमा बर्ड फ्लू रोग देखिएको हुँदा सम्पूर्ण सरोकारवालाहरूलाई सतर्कता अपनाउन अनुरोध गरिन्छ।
आफूले पालेका पन्छीलाई खुला रूपमा नछोडी थुनेर पालौं।
घर पालुवा पन्छीलाई जंगली चराको सम्पर्कमा आउन नदिऊ।
मरेका पन्छी तथा संक्रमित वस्तु जथाभावी नफालौ।
पन्छीलाई राखेको फार्म नियमित रूपमा निसंक्रमण गरौं।
हाँस तथा कुखुरालाई मिसाएर नराखी छुट्याएर पालौ।
बजारमा बिक्री वितरणका लागि लगिएका पन्छीलाई फिर्ता नल्याऊ। ल्याउनै पर्ने भएमा केही दिनका लागि अन्य पन्छीको सम्पर्कबाट टाढा राखौ।
प्रयोग भइसकेको अण्डा राख्ने ट्रे पुनः प्रयोग नगरौं।
आफूले पालेका पन्छी 81 धेरै संख्यामा बिरामी परेमा वा मरेमा तुरन्त नजिकको पशु सेवा निकायमा जानकारी गराऊ।
नेपाल सरकार, पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग, पशु स्वास्थ्य निर्देशनालय, त्रिपुरेश्वर, काठमाडौँ।
फोन 01-4261-569, 42-61-165।
जन जन को आवाज, घर घर को आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
याद राख्नुहोस्, सामान किनेपछि बिल लिन नबिर्सौं।
आन्तरिक राजस्व विभाग।
यसपालि मेरो श्रीमान अचानक घर आउनुभयो, म धेरै खुसी छु। अर्को बच्चा जन्माउन हामी तयार छैनौ। यो महिना चक्की खान छुटेको थियो, अब स्वास्थ्य संस्थामा सल्लाह लिन चाहन्छु।
परिवार नियोजनको साधनहरू धेरै किसिमका छन्, जस्तै कन्डम, पिल्स, डिपो, इम्प्लान्ट, आयुसीडी। तपाईँलाई उपयुक्त हुने विधि छान्नुहोस्।
परिवार नियोजन, स्मार्ट पञ्च जीवन, सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले नेपाललाई AFC सोलिडारिटी कप फुटबलको उपाधि, अख्तियारका निलम्बित प्रमुख कार्कीद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ, अकुत सम्पत्ति सम्बन्धी मुद्दामा निलम्बित सांसद ल्यारक्याल लामालाई सफाई लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। दैलेखमा बाल विवाह रोकथामको विषयले निकै चर्चा पाइरहेको छ। प्रहरीले 20 वर्ष नपुगी विवाह गर्न लागेकालाई रोक्न थालेपछि दैलेखका चिया पसलदेखि हाट बजारसम्म पनि यसको चर्चा चुलिएको हो। सामुदायिक स्तरमै सक्रियता बढेको बाल विवाह रोकथामको अभियानबारे दैलेखबाट उज्यालो सहकर्मी अमर सुनवारको रिपोर्ट।
दैलेखको पिलाडीमा 19 वर्षका खेमराज ओली र 17 वर्षकी शान्ति खनालको असोज 27 गते धुमधाम विवाह गर्ने तयारी थियो। विवाहको भतेरका लागि चामल ठिकठाक पारिएको थियो, गरगहना पनि बनाइएको थियो, खसी दुना टपरी र अरू सबै तयारी पनि पूरा भएको थियो। 20 वर्ष नपुगी विवाह गर्नु हुँदैन, रोक्नुहोस् भनेर घरमै प्रहरी पुग्यो। हुन लागेको बाल विवाह रोकियो। पिलाडीमै मात्र सीमित रहेन, यसले 35 वटा भन्दा बढी बाल विवाह रोकिए। त्यसैले सर्वत्र चर्चा पाएको छ।
बिस वर्ष बिहा नपाइने कुरा भारतीयले बनाइदियो, बनाइदिएपछि प्रहरीले त्यसलाई कारण गर्नु पर्यो, सुनेपछि त्यो बुझिदिनु पर्यो।
यसको प्रभावमा गाउँमा सामुदायिक स्तरमा बाल विवाह रोकिएका छन्। एकैपटक यो सचेतना कसरी बढ्यो त? जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता प्रहरी निरीक्षक भुवनेश्वर प्रसाद शाह,
हामीले प्रहरी कार्यालयमा ल्याएको 35-40 जोडी दसैँको बेला मात्रै, जब हामी ल्याइसकेपछि 20 वर्ष नपुगेर बिहे गर्नु हुँदैन, प्रहरीमा नआउँदै पनि सामाजिक स्तरमै पनि आजकल रोकिन सुरु भइसकेको छ। विवाहको गाडी आउँदा पनि हामीले सामान्य एकछिन रोकेर 20 वर्ष यदि उमेर पुगेको हो भने जन्म दर्ता, नागरिकता, अन्य आइडीहरू प्रमाण हामी बुझ्ने काम गर्छौँ। त्यो एकछिन रोकेकोले फाइदा के भयो भने हामीले सुन्नमा आएको कुरो अन्य पनि 3-4 जोडी सुर्खेतिरबाट दैलेखतिर आउने उमेर नपुगेकै त्यो विवाह पनि रोकियो।
राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार 20 वर्ष नपुग्दै विवाह गर्ने दैलेखमा 84,424 जना छन्। कुल जनसङ्ख्याको 32% भन्दा बढीले बाल विवाह गर्ने गरेको तथ्याङ्कले जनाएको छ। जनसङ्ख्याको अनुपातमा हेर्दा नेपालमै सर्वाधिक बाल विवाह हुने दैलेखले तेस्रो स्थान लिएको छ। यो डरलाग्दो अवस्थामा बाल विवाह रोकथाम एक प्रमुख लक्ष्य बनाइएको महिला विकास कार्यालयको विश्लेषण छ। महिला विकास निरीक्षक मनसरा शाही,
सानैमा बिहा हुने, बुद्धि आउने भएपछि असमझदारी बढ्ने, अर्को विवाह गर्ने बढेको छ। यो बाल विवाहकै उपज हो, बहु विवाह चाहिँ बढिरहेको छ। जिल्ला अदालतको तथ्याङ्क हेर्ने हो भने बहु विवाह चाहिँ झन्डै 50 हाराहारीमा छ। 100 बढी सम्बन्ध विच्छेद गरेको तथ्याङ्कहरू छ। त्यो भएर जिल्ला भरि नै बाल विवाह रोकथामको अभियान चालिएको छ।
बाल विवाहको कारण अहिले घरेलु हिंसाको पीड़ा भोगेका महिलाहरूको अग्रसरतामा अभियान अझ बढी प्रभावकारी बनेको छ। सानैमा विवाह गरेकी पिलाडी गाउँकी ललिता बिसी,
मेरो आफ्नै पीड़ा छ। मैले 16 उमेरमा नै विवाह गरे। मेरो श्रीमानले 2 बच्चा बच्ची भएपछि अर्को श्रीमती ल्याउनु भयो, बहु विवाह गर्नु भयो। म आफै एकदम पीड़ित छु, दुखित छु। छाडिका मेरा दिदी बहिनीहरू कसैले पनि बाल विवाह गरेर म जस्तो दुःख पीड़ा भोग्न नपरोस् भन्नको निमित्त बाल विवाह रोकथाम अभियानमा जुटेकी हो।
पहिले खेती किसानी मात्रै गरिने भएका कारण सानैमा विवाह गराइदिने चलन थियो। अहिले समय बदलिएको छ। त्यही अनुसार शिक्षा दीक्षा लिने समय मिलोस् अनि आफैमा आत्मनिर्भर भएर मात्र विवाह गरून् भनेर मुलुकी ऐनको विवाहबारीको महल संशोधन गरेर केटाकेटी दुवैको उमेर 20 पुग्नु पर्ने अनिवार्य गरिएको छ। नेपाल बार एसोसिएसन दैलेख शाखाका अध्यक्ष यामराज थापा,
पहिलेको जमानामा खेती किसानीमा मात्र सीमित रहन्थे, विद्यालयहरू पनि यथेष्ट मात्रामा थिएनन्, केटाकेटीहरूलाई पनि घरकै कामकाजमा सीमित राख्दथे र अहिले समयले फड्को मारेको छ। पढ्ने समयमा पढेर लेखेर आफ्नो ज्ञान सिप आर्जन गरेर रोजीरोटीको अवसर पाएर विवाह गरून्, यसै दृष्टिकोणले कानूनलाई संशोधन गरेर केटाकेटीको उमेर विवाह गर्दा 20 हुनुपर्ने अनिवार्य कानूनी व्यवस्था गरिएको छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। दोलखामा मंगसिर 5 गतेदेखि फोटो सहितको मतदाता नामावली संकलन तथा अध्यावधिक कार्यक्रम शुरू हुने भएको छ। 21 हिमाली जिल्लामा पहिलो चरणको कार्यक्रम सञ्चालन गर्ने निर्णय अनुसार दोलखामा मतदाता नामावली संकलन शुरू गर्न लागि जिल्ला कार्यक्रम व्यवस्थापन समितिले जनाएको छ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीले तोडफोड गरेका छन्। विभिन्न माग राख्दै आन्दोलन गरिरहेका इन्जिनियरिङ संकायका विद्यार्थीले विश्वविद्यालयको विस्तारित कार्यालय र उपकुलपतिको निवासमा तोडफोड गरेका हुन्। विद्यार्थीले आज दिउँसो कार्यालय र उपकुलपति निवासमा तोडफोड गरेको विश्वविद्यालयले जनाएको छ। विद्यार्थीले परीक्षा समितिले गरेको निर्णय अनुसार सेमेस्टर परीक्षामा 50% अनुत्तीर्ण विद्यार्थीलाई पुनः परीक्षामा सामेल हुन नपाउने निर्णय तत्काल खारेज गर्नुपर्ने, इन्जिनियरिङ संकायमा अनुभवी र पूर्णकालीन शिक्षकको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन्।
तनहुँमा विद्यार्थी कम भएका 19 सामुदायिक विद्यालयलाई अरू विद्यालयमा गाभिएको छ। विद्यार्थी संख्या 10 कम भएका विद्यालयलाई नजिकैको विद्यालयमा गाभिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। बन्द गरिएका विद्यालयको चल अचल सम्पत्ति तथा अरू कागजात गाभिएका विद्यालयमा रहने गरी व्यवस्था मिलाइएको सहायक जिल्ला शिक्षा अधिकारी सूर्य प्रसाद छेत्रीले बताउनुभयो।
खोटाङको दिक्तेल नगरपालिकाको खानी डाँडामा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ। सहरी स्वास्थ्य केन्द्रबाट खोप सेवा, परिवार नियोजन, सुरक्षित मातृत्व, झाडा पखाला, निमोनिया, क्षयरोग, कुपोषण, मलेरिया, स्वास्थ्य शिक्षा, गाउँघर क्लिनिक लगायतका सेवा प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख डाक्टर रामबहादुर केसीले जानकारी दिनुभयो।
सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
ओहो महेशजी हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि
हजुर वाक शक्ति व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन निफ बाग बजार काठमाडौँ
फोन नम्बर 42 38 545
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर
लोक सेवा तयारी कक्षा शाखा अधिकृत नासुर खरिदारका नयाँ कक्षाहरू धमाधम सञ्चालन हुँदैछन्
छात्रवृत्ति छनौट परीक्षा फारम बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म वितरण हुँदैछ
विशेषता कोर्स कम्प्लिट तयारी कक्षा हुने डेली टेस्ट अभियानका रूपमा 4 महिनासम्म कक्षा हुने विकली नमुना परीक्षा र फिडब्याक क्लास हुने 15 दिने प्रतिस्पर्धात्मक नमुना परीक्षा हुने व्यावहारिक प्रेजेन्टेसन तयारी कक्षा हुने गुणस्तरीय तयारी कक्षाका लागि मल्टी प्रोफेसनल एकाडेमी एमपिए बाग बजार काठमाडौँ सम्पर्क 01-424-6024 95511-877-88 साथै बैंक अशै बिनी शिक्षक सेवा कोरियन भाषा र अन्य उत्कृष्ट भाषाका लागि पनि कक्षाहरू सञ्चालन भइरहेका छन्
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानीज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
सम्पर्क नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौँ फोन नम्बर 44-28-242
Come once, you will certainly be benefited.
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ
अब बाँकी खबर नेकपा माओवादी केन्द्रका नेता तथा सांसद भक्ति प्रसाद पाण्डेको आज अन्त्येष्टि गरिएको छ एक वर्षदेखि क्यान्सरबाट पीड़ित पाण्डेको हिजो निधन भएको थियो अन्त्येष्टि अघि उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि माओवादी पार्टी कार्यालय पेरिस डाँडामा राखिएको थियो त्यहाँ पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितका माओवादी नेताहरूले पाण्डेप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ उहाँ माओवादी केन्द्रका तर्फबाट सांसद पनि हुनुहुन्थ्यो
कालीकोटमा 824 जना बालबालिका कुपोषित भएका छन् जसमध्ये 301 बालबालिकालाई कडा शीघ्र कुपोषण भएको पाइएको छ त्यस्तै 523 बालबालिकामा मध्यम शीघ्र कुपोषण रहेको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ अहेब कटक महतले बताउनुभयो कुपोषणको दर बढ़ी बालिकामा देखिएको उहाँले जानकारी दिनुभयो जिल्ला स्वास्थ्य कार्यालयले साउनबाट शीघ्र कुपोषण एकीकृत कार्यक्रम सञ्चालन गरेपछि यस्तो तथ्याङ्क बाहिर आएको हो जिल्ला स्वास्थ्य कार्यालयले 212 जना स्वास्थ्य कर्मीलाई तालिम दिएर कडा शीघ्र कुपोषण भएका बालबालिकाको पहिचान गर्न स्थानीय स्वास्थ्य संस्थाबाट काम शुरू गरेको थियो कडा शीघ्र उच्च कुपोषण भएका 237 बालबालिका जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचार गराइरहेका छन्
स्वास्थ्य मन्त्रालयले आज पनि काठमाडौँ र ललितपुरका 8 स्वास्थ्य संस्थामा तालाबन्दी गरेको छ स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग जिल्ला जनस्वास्थ्य कार्यालय प्रहरी लगायतको टोलीले गरेको अनुगमनमा काठमाडौँ ललितपुरका 4 क्लिनिकमा तालाबन्दी गरेको हो पर्याप्त जनशक्तिको व्यवस्था नगरेको फार्मेसी नपढाएकाले पनि औषधि बिक्री गरेको लगायतका कमजोरी देखिएकोले तालाबन्दी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ टोलीले यसअघि हिजो पनि काठमाडौँका 4 र ललितपुरको 1 क्लिनिकमा तालाबन्दी गरिदिएको थियो
जिल्ला अस्पताल बझाङमा एक्सरे मेसिन बिग्रेता बिरामी मर्कामा परेका छन् एक हप्ता अगाडि बिग्रेको एक्सरे मेसिन मर्मत नहुँदा बिरामी मर्कामा परेका हुन्
ताजा यातायातले काठमाडौँ उपत्यकाभित्र 4 रूटमा नयाँ बस चलाउने भएको छ 30 नयाँ र अहिले सञ्चालनमा रहेका 8 पुराना बसले सेवा दिने साझा यातायातका कायम मुकाम प्रमुख कार्यकारी अधिकृत महेन्द्र राज पाण्डेले जानकारी दिनुभयो साझासँग अहिले 30 नयाँ समेत गरी 46 बस छन् साझा यातायातले आफ्नो सेवा विस्तार गरी लामो दूरीमा थप 10 डिलक्स बस सञ्चालन गर्ने तयारी गरेको छ
बेलायत पठाइदिने भन्दै ठगी गर्ने पाटनका अनुप गोविन्द वैद्यलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ। नौ कक्षा पास गरेका वैद्यले पाटन अस्पताल र नेपाल मेडिकल कलेज जोरपाटीमा आफू डाक्टर भएको र बेलायतमा राम्रो जागिर लगाइदिने भन्दै छ जनालाई 8,90,000 रूपियाँ ठगी गरेका थिए। वैद्यको साथबाट बेलायतको नक्कली पीआर, नक्कली एटीएम, पाटन अस्पताल र नेपाल मेडिकल कलेजको नक्कली कागजात, दुईवटा पासपोर्टमा लगाइएको नक्कली भिसा लगायतका सामग्री पनि बरामद भएको प्रहरीले जनाएको छ।
शेयर बजार परिसूचक नेप्से आज झण्डै 4 अङ्कले घटेको छ। नेप्से आज 6.89 अङ्कले घटेर 1702 अङ्कको नजिकै पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। विकास बैंक, उत्पादन र अन्य समूह बढे पनि आज सबैभन्दा धेरै होटल समूह 33 अङ्कले घटेको छ भने जलविद्युत 30, बीमा 23 र बैंकिङ समूह झण्डै 7 अङ्कले घटेको हो। झण्डै 81 करोड़को कारोबार भएको दिन सबैभन्दा धेरै आज एभरेस्ट बैंकको 17 करोड़ भन्दा धेरैको कारोबार भएको छ।
सुनको भाव आज 500 रूपियाँ बढ़ेको छ। हिजो 500 रूपियाँ घटेर तोलाको 55,000 रूपियाँमा किनबेच भएको सुन आज फेरि बढ़ेर तोलाको 55,500 रूपियाँ पुगेको हो।
नेपालकै सबैभन्दा पुरानो बैंक नेपाल बैंकले आज 80 वार्षिकोत्सव मनाएको छ। संस्थागत बैंकिङ सेवाको थालनी गरेको बैंकको वर्तमान शेयर पूँजी संरचनामा सरकारको 62.21% तथा सर्वसाधारण एवं कर्मचारीको 37.79% हिस्सा छ। चुक्ता पूँजी शेयर 5,49,000 करोड़ रहेको र आजसम्मको पूँजी कोष अनुपात 12.12% पुगेको बैंकले जनाएको छ।
स्थानीय निकाय पुनर्संरचना प्रक्रिया विवादका कारण पाँच थर सदरमुकाम फिदिममा स्थानीय बासिन्दाले दिनहुँ प्रदर्शन गरिरहेका छन्। 11 इलाका रहेको पाँच थरलाई 8 गाउँपालिका बनाउने दुई खाका स्थानीय निकाय पुनर्संरचना आयोगमा सिफारिश गरिएपछि गाउँ स्तरका दलका नेता, कार्यकर्ता र स्थानीय बासिन्दाले आन्दोलन गरेका हुन्। यस्तै आफ्नो प्रस्ताव विपरीत स्थानीय तहको खाका पठाइएको भन्दै खोटाङका लामी डाँडा, खार्पा, कुभिन्डे, हौचुर, डुम्रे धारापानी र दुबेकोलका गाविसमा अनिश्चितकालीन बन्द गरिएको छ।
नेपाल दर्पणमा अब विदेशको खबर। रूसका अर्थमन्त्री एलेक्सी उल्याकायव घुस लिँदै गर्दा पक्राउ परेका छन्। तेल कम्पनी रोजेन फण्डसँग $20,00,000 घुस लिँदै गर्दा मन्त्री उल्याकायव पक्राउ परेका त्यहाँको भ्रष्टाचार विरोधी संस्था इन्भेस्टिगेटिभ कमिटीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। रोजेन फण्डले अर्को तेल कम्पनी बासेन फण्डको 50% स्वामित्वका लागि स्वीकृति दिँदा अर्थमन्त्रीले धम्की दिएर घुस लिएको कमिटीको दावी छ। उनलाई पक्राउ गरी हिरासतमा राखिएको छ भने छिट्टै मुद्दा दायर गर्ने तयारी छ। रूसमा सन् 2091 भएको सत्ता पलटको प्रयासपछि भ्रष्टाचारको मामिलामा हिरासतमा परेका मध्ये मन्त्री एलेक्सी सबैभन्दा माथिल्लो तहका नेता हुन्। आरोप पुष्टि भएमा उनलाई 8-15 वर्षसम्मको जेल सजाय हुनेछ।
यो वर्ष अर्थात सन् 2016 अहिलेसम्मकै गर्मी वर्ष हुने देखिएको छ। सन् 2016 पहिलो 9 महिनाको तथ्याङ्क अनुसार सन् 2015 भन्दा यो वर्ष गर्मी हुने देखिएको वैज्ञानिकले बताएका छन्। विश्व मौसम विज्ञान संगठन WMOका अनुसार जनवरीदेखि सेप्टेम्बरसम्मको तापक्रम पहिलेको तुलनामा 1.2 डिग्री सेल्सियस बढी मापन भएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल खबरमा अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानको विवाद समाधान गर्न गठन भएको सल्लाहकार समितिले विनयराज पाण्डे र वसन्त चौधरीलाई संयोजक तोकेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टोली र 6 सदस्यीय नेपाली सल्लाहकार समूहको आज बसेको बैठकले पाण्डे र चौधरीलाई संयोजक तोक्दै विवाद समाधानको जिम्मेवारी दिएको सल्लाहकार समूहका प्रवक्ता रोहित दाहालले जानकारी दिनुभयो। विवाद समाधानका लागि विनयराज पाण्डेले विधान संशोधनको बारेमा र वसन्त चौधरीले कानूनी विषयमा सहमति जुटाउने जिम्मेवारी पाएका छन्। बैठकले पवन कुमार अग्रवाललाई सल्लाहकार समितिको सचिव तोकेको छ।
राष्ट्रिय महिला क्रिकेट टीमकी कप्तान रुबिना छेत्रीले महिला बिग ब्यास लीगको क्लबमा अभ्यास गर्ने मौका पाएकी छिन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले WBBL एसोसिएट रकी कार्यक्रमका लागि छनौट गरेका 8 महिला क्रिकेटरमा रुबिना पनि परेकी हुन्। उनले बिग ब्यास लीगको रेनेगेट्स क्लबमा 2 हप्ता अभ्यास गर्नेछिन्।
र अस्ट्रेलियासँगको टेस्ट श्रृङ्खला दक्षिण अफ्रिकाले आफ्नो पक्षमा पारेको छ। दोस्रो टेस्ट 1 इनिङ 80 रनले जित्दै दक्षिण अफ्रिकाले 3 टेस्टको श्रृङ्खला 1 खेल अभागै आफ्नो पक्षमा पारेको हो। उसले पहिलो टेस्ट 177 रनले जितेको थियो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपाललाई एएफसी सोलिडारिटी कप फुटबलको उपाधि, मकाउ 1-0 पराजित, अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक।
अख्तियारका निलम्बित प्रमुख कार्कीद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ, सर्वोच्चको न्यायिक प्रक्रियामा अवरोध नगरेको जिकिर।
अकुत सम्पत्ति सम्बन्धी मुद्दामा निलम्बित सांसद ल्यार्के लामालाई सफाई, लामाको सम्पत्तिको स्रोत वैध रहेको विशेष अदालतको ठहर।
रुसका अर्थमन्त्री उलियाकाइव घुस लिँदै गर्दा पक्राउ, अभियोग पुष्टि भएमा 15 वर्षसम्मको जेल सजाय हुने।
र क्रिकेट संघको विवाद समाधान गर्ने जिम्मा विनय राज पाण्डे र बसन्त चौधरीलाई।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै अर्जुन पोखरेल र सुनिता भरी पनि बिदा हुन्छौ। नमस्कार।